आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट दीपक जोशीको नमस्कार। सुरुमा यस प्रसारणका प्रमुख खबरहरू। सेती अञ्चल अस्पतालको खस्किदो सेवा र अस्तव्यस्त व्यवस्थापनप्रति अस्पताल विकास समिति मौन। व्यवस्थापन समितिका अध्यक्ष कसैलाई जानकारी नगराई धर्मकर्मका लागि भारततिर। सम्पत्ति कर बढाइएको भन्दै आलोचना खेपिरहेको धनगढी उपमहानगरपालिकाद्वारा साउनदेखि घर नक्सा पास दस्तुर समेत बढाएको खुलासा। बढाइएको दस्तुरमा तत्काल कुनै हेरफेर नहुने नगर प्रमुखको दावी। प्रदेशसभा र प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्रका बारेमा सुझाव सङ्कलन गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको टोली धनगढीमा। कैलालीका दलहरूद्वारा 5 निर्वाचन क्षेत्रका लागि प्रस्ताव। र टिकट विवाद झैँ कङ्ग्रेस अछाममा जिल्ला समन्वय समिति गठन गर्न पनि चरम विवाद। समन्वय समितिका लागि 22 नाम पार्टी केन्द्रमा सिफारिस।
ओहो दाइ, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने, म त पलिए जान लागेको।
ए हो र दाइ, नेपाल सरकार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु, टेबल तराजु, बिम स्केल, ढक लिटर मिटरहरू सुपथ मूल्यमा 1 फिर्ता ग्यारेन्टी र 3 वारेन्टीका साथ पाइन्छ। भोलि बिग्रियो भने पनि प्राविधिकहरूले घरमै गएर मर्मत गरिदिन्छन्।
ए हो र भाइ, मलाई त त्यसो केही थाहै थिएन। अब 2-4 मुख पनि के हेर्नु। भोलि नापतौलको अनुगमन भयो भने पनि कारवाहीबाट ढुक्कले बचिने भयो। ठेगाना कहाँ हो भन न? ठेगाना
सबैले सुन्नुहोस्।
बिएनएस ट्रेडलिङ पहिलेको ठाउँबाट 200 रोड पारी रारा बिजुली भण्डारसँगै सरेको जानकारी गराउँदछौँ। प्रोप्राइटर विनोद सुवेदी 091-416-437 98-11-67-97-37 र 98-550-65-058।
वरिष्ठ यौन तथा प्रजनन रोग विशेषज्ञ डाक्टर बीके मिश्रा आउने बारे सूचना। काठमाडौँ स्थित धनवन्तरी आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर दुम्बाराहीका यौन तथा प्रजनन रोग तथा नेपाल वान च्यानलको चर्चित कार्यक्रम रात परेपछिका परामर्शदाता डाक्टर बीके मिश्र तपाईँ हाम्रो सुन्दर नगरी धनगढीमा आउन लाग्नु भएकोले यौन तथा प्रजनन रोग समस्या भएकाहरूले समयमै स्वास्थ्य परीक्षण उपचार गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
डाक्टर आउने मिति यही साउन 16-17 गते।
हाम्रा सेवाहरू पुरुषमा देखिने यौन रोगहरू, शीघ्र पतन, यौन सन्तुष्टि नहुने, यौन चाहना नहुने, स्वप्न दोष, धातु खस्ने, सरुवा तथा सरुवा नहुने रोगहरू, महिलामा देखिने यौन रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघर सम्बन्धी समस्या, यौन चाहना नहुने, पोल्ने, सरुवा तथा सरुवा नहुने रोगहरू, अन्य रोगहरू, पत्थरी, पिसाब पोल्ने, सुगर, बाथ रोग, पुरुष तथा महिलामा देखिने बाँझोपनको समस्याको विशेष परामर्श तथा उपचार गरिन्छ।
बिरामी जाँच्ने समय साउन 16 गते बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म, साउन 17 गते बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म।
सम्पर्क माता मनोकामना आयुर्वेदिक क्लिनिक प्राली धनगढी 3 विशालनगर रोड जाने बाटो। फोन नम्बर 091-417-157 र मोबाइल 98-58-42-17-90।
आजको खबर अब विस्तारमा। सेती अञ्चल अस्पतालको खस्किदो सेवा र अस्तव्यस्त व्यवस्थापनप्रति अस्पताल विकास समिति भने उदासीन देखिएको छ। अञ्चल अस्पतालमा 2 पानीको चरम अभाव भए पनि व्यवस्थापनका लागि विकास समितिबाट कुनै पहल हुन सकेको छैन। अस्पताल विकास समितिकी अध्यक्ष रीता भण्डारी असार 28 बसेको मासिक बैठकपछि अस्पतालमा आउनु भएको छैन भने सदस्यहरूले अध्यक्ष अहिले देश बाहिर रहेको र आफूसँग केही अधिकार नभएकाले काम गर्न नसकेको बताएका छन्। यता निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पाउनुभएका डाक्टर सजन केसी पनि डाक्टर शेरबहादुर कमरलाई निमित्तको जिम्मेवारी दिएर अन्यन्त्रै जानुभएको छ, जसले गर्दा अस्पतालमा पानीको चरम अभाव भए पनि अस्पताल विकास समिति र अस्पताल प्रशासनबीच एकपटक पनि औपचारिक रूपमा छलफल हुन सकेको छैन। सहकर्मी नवराज पनेरुको रिपोर्ट।
अस्पतालको मुहार फेर्छु भनेर राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीहरू सेती अञ्चल अस्पतालको सेवा र व्यवस्थापनका लागि सक्रिय भएका छैनन्। अस्पतालमा पानीको चरम अभाव छ। करोडौं मूल्य पर्ने हेमोग्लोबिन इलेक्ट्रोफेरासिस मेसिनको सेवा अहिले पनि बन्द हुँदा सिकलसेलका बिरामी निजीमा जान बाध्य छन्। वर्षौंदेखि सुचारू इन्डोस्कोपी एक वर्षदेखि बन्द भएपछि सरकारी अस्पतालको भन्दा दोब्बर रकम तिरेर बिरामीहरू निजी क्लिनिकमा जान बाध्य छन्। तर त्यसमा न अस्पताल विकास समितिको ध्यान गएको छ, न त अस्पताल प्रशासनको नै। हप्तौंदेखि पानीको अभावले अस्पताल दुर्गन्ध र अस्तव्यस्त हुँदा पनि अस्पताल विकास समिति निष्क्रिय देखिएको छ। सेतेन्चल अस्पताल विकास समितिका सदस्य मोती कुवर:
विशेष रूपमा त्यो बोरिङ पनि त्यो गरमको कारणले गर्दा पानीको सतह सुकेर नयाँ बोरिङ गाड्दैछ। अब त्यो सम्पन्न भएको भए त्यति कुरा मलाई थाहा भएन, म पनि हस्पिटलतिर गएको छैन। व्यवस्थामा समिति कस्तो भयो भने चाहिँ तपाईँको अब पहिलेदेखि हजुरको यो कन्टिन्यू पानी आइराखेको थियो, एकैचोटि तपाईँको गरम भएर यसको सतह सुकेपछि यो भएको हो। त्यो तत्कालै भएपछि पहिलाको हाम्रो मेसो हाम्रो हामी तत्कालै यो गर्छौँ भन्नुभयो। त्यसपछि उहाँले पनि राजीनामा जानुभयो। त्यसपछि अब अहिले अर्को मेसो आउनुभएको छ, काम भइरहेको छ। चाँडोभन्दा चाँडो हामी यो खाने पानीको यो हाका छ, यसलाई तुरन्त एकदम सल्भ गर्छौँ भन्ने कुरा भन्नुभएको छ।
अञ्चल अस्पतालबाट बिरामीले विशेषज्ञ सेवा पाउनुपर्ने हो, तर ठुलो आन्तरिक आमदानी समेत रहेको सेती अञ्चल अस्पतालले बिरामी तिनका कुरुवा र आफ्नै कर्मचारीका लागि पानीको समेत व्यवस्थापन गर्न सकेको छैन। अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारी बम असार 28 गते भएको मासिक बैठकपछि अस्पतालमा छिर्नु भएको छैन। उहाँ पूजापाठका लागि भारतको चारधाम गएको जानकारी प्राप्त भए पनि त्यसबारेमा अस्पताल विकास समितिका पदाधिकारी र अस्पताल प्रशासनलाई आधिकारिक भने जानकारी छैन। अस्पतालमा पानीको चरम अभाव भएर बिरामी कुरुवा र स्वास्थ्य कर्मीहरू नै समस्यामा परेको समाचार दिनेश एफएमले प्रसारण गरेपछि काठमाडौँबाट फर्किएकै भोलिपल्ट सोमबार अस्पताल पुग्नुभएका अस्पताल विकास समितिका अर्का सदस्य रतन कठायतको भनाई यस्तो छ:
काम विशेषले काठमाडौँ गएको अवस्था थियो, तुरन्तै बिहान म हस्पिटल गएको अवस्था र मैले तीन ठाउँ बोरिङ गाडेको अवस्था रहेछ। तिनै ठाउँबाट पानी जति आउनुपर्ने कुराहरूमा त्यति सफिसियन्ट पानी नआएको अवस्था रहेछ। आजभन्दा दुई तिन वर्ष तिन चार वर्ष अगाडि जो हामीले ठुलो बोरिङ गरेको अवस्था थियो त्यो अहिले अलिकति तल लेयर सुकेकै कारणले गर्दा पानी सफिसियन्ट नभएको अवस्था छ। अब अहिलेको अवस्थामा अरू सदस्यहरूसँग कुरा हुन पाएको अवस्था छैन, ती कुराहरूमा कुरा गर्ने प्रयासमा छु।
विकास समितिका अध्यक्ष नै नभएपछि अस्पताल प्रशासनले हप्तौं पहिले बिग्रिएको डिप बोरिङ न त मर्मत गर्न आँट गरेको छ, न त ठुलो बजेट खर्च गरेर नयाँ बोरिङ हाल्ने कुनै निर्णय लिन नै। यता मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अशोक सिर्पाईले राजीनामा दिएपछि निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डाक्टर सजन केसी पनि डाक्टर शेरबहादुर कमललाई निमित्त दिएर हेटौडातर्फ लाग्नु भएको छ। अस्पताल विकास समितिका अध्यक्ष र अस्पतालका प्रमुख नै अस्पतालमा नभएपछि अस्पतालको अस्तव्यस्तता कसले बुझ्ने? निमित्तको जिम्मेवारी पाएपछि डाक्टर सजन केसीले एकपटक पनि अस्पतालबारे विकास समितिका अध्यक्ष र सदस्यसँग औपचारिक रूपमा छलफल समेत गर्ने मौका पाउनु भएको छैन। अस्पताल विकास समितिले कटिबद्ध भएर काम नगरेको आरोप लागेका बेला डाक्टर गणेश बहादुर सिंहले अवकाश पाएपछि सितेन्चल अस्पतालमा थुप्रै मेसो भइसकेका छन्। तर लामो समयसम्म कोही पनि टिक्न सकेका छैनन्। अस्पतालमा एघारौं र दशौं तहका डाक्टरहरू भए पनि उनीहरू काम गर्न असहज हुने भन्दै मेसो बनेर अस्पताल सुधार गर्न इच्छुक छैनन्। त्यसैले यसपालि पनि नवौं तहका डाक्टर सजन केसीलाई निमित्तको जिम्मेवारी दिइएको हो। सेवा सुविधा दिएर पनि माथिल्लो तहका डाक्टरहरू सेतेन्चल अस्पतालको मेसो बन्न किन डराउँछन् त? के राजनीति हाबी भइरहे हो? यो भने खोजीको विषय बनेको छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
फोटो सहितको मतदाता नामावली दर्ताको कार्य आजदेखि स्थानीय तहका कार्यालयबाट पनि सुरु भएको छ। नामावली संकलनकारी सदरमुकाममा सीमित पारेको भन्दै विरोध आएपछि निर्वाचन आयोगले आजदेखि सबै स्थानीय तहका कार्यालयबाट पनि सो कार्य सुरु गर्ने निर्णय गरेको थियो। साउन 32 गतेसम्म कैलालीका सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलनको कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी प्रेम भट्टले जानकारी दिनुभयो। धनगढी उपमहानगरपालिकाको भने क्षेत्रीय निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताको कार्य जारी रहेको छ। सूचना अधिकारी भट्टले कैलालीका अन्य 12 स्थानीय तहका कार्यालयबाट पनि 32 गतिसम्म दर्ता जारी रहने बताउनुभयो। साउन 1 गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य यसअघि निर्वाचन कार्यालयबाट मात्रै भइरहेको थियो। क्षेत्रीय निर्वाचन कार्यालयबाट मात्रै अहिलेसम्म 16 दिनको अवधिमा झण्डै 8,000 फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। स्थायी ठेगाना भएको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलनका लागि जानुपर्ने नियममा सुधार गर्दै आयोगले जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली संकलन गर्न पाउने व्यवस्था पनि गरेको छ। सरकारले चुनावको मिति घोषणा गरेकै दिनदेखि मतदाता नामावली संकलन बन्द गर्ने र मिति घोषणा भए पनि दावी विरोध लगायतका काम अघि बढाउने जनाएको छ। आफूलाई पाएक पर्ने जिल्ला निर्वाचन कार्यालयबाट प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति नतोकेसम्म नामावली दर्ता गराउन आयोगले सबैलाई आह्वान समेत गरेको छ। नेपाली काङ्ग्रेस अछाममा जिल्ला समन्वय समितिको उम्मेद्वार चयनका विषयमा सहमति जुट्न नसक्दा चरम विवाद उत्पन्न भएको छ। दुई दिनसम्म बसेको संयन्त्रको बैठकले उम्मेद्वार छनौटमा सहमति हुन नसकेपछि सबै उम्मेद्वारको नाम केन्द्रमा पठाएको काङ्ग्रेस अछामले जनाएको छ। समन्वय समितिको संयोजकमा 300 सदस्य पदका आकाङ्क्षी गरी 22 जनाको नाम आज पार्टी केन्द्रमा पठाइएको हो। यसबीच असार 14 गतिको स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेको नाम समेत केन्द्रमा पठाइएको भन्दै काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिनुभएको छ। मगलसे नगरपालिकाको मेयर पदका उम्मेद्वार समेत रहनुभएका ढुङ्गानाले मेयर पदका अर्का आकाङ्क्षी टोप बहादुर रावलले आफूलाई पराजित गर्न लागेको प्रमाणसहित पार्टीमा लिखित प्रतिवेदन बुझाए पनि पार्टीले रावलको नाम पनि समन्वय समितिको संयोजकका लागि केन्द्रमा पठाएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ। अन्तर्घातीलाई कारवाही गर्नुको सट्टा उल्टै पार्टीले समन्वय समितिको संयोजकका लागि नाम सिफारिस गरेर केन्द्रमा पठाएको भन्दै उपसभापति ढुङ्गानाले यस्तो पार्टीमा बसेर काम गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएको उल्लेख छ। अछाममा कुल 10 स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी 11 संख्यामा जितेको काङ्ग्रेसले 9 सदस्यीय समन्वय समितिमा एकलौटी जित हासिल गर्न सक्ने देखिन्छ। समन्वय समितिको संयोजकका लागि नरबहादुर कुँवर, वेदप्रकाश तिमिलसेना र टोप बहादुर रावलको पार्टीमा आवेदन परेको छ। आजको खबरमा अब एकैछिन ब्रेकको पालो।
के तपाईँ इन्टरनेट चलाउँदै हुनुहुन्छ?
के तपाईँका डाटाहरू सुरक्षित छन्?
के तपाईँ साइबर क्राइमबाट सुरक्षित हुनुहुन्छ?
के तपाईँको कम्प्युटर वा ल्यापटप स्लो चल्दैछ?
नेपालको सर्वाधिक बिक्री हुने K7 टोटल सेक्युरिटी प्रयोग गरी आफ्नो सम्पूर्ण सुरक्षाको आहुति लिनुहोस्।
सम्पर्क दिपेश इन्फोसिस, धनगढी चौराहा, बङ्गलादेश बैङ्क रहेको घरमा। सम्पर्क नम्बर 091-521-810, 98-511-68-979।
होइन भाउजू, घर बनाउने भनेर ल्याएको इँटा होइन त यो? यो पनि बाङ्गो, त्यो पनि बाङ्गो, कोही सानो कोही ठुलो, होइन के हो यो?
त्यही त तपाईँको दाइले भनेको मान्नु पर्यो नि। मैले घटाल ब्रिकबाट इँटा ल्याऊ भनेको, खै नमानेर यस्तो कामै नलाग्ने इँटा ल्याउनु भएछ।
त्यही त भाइ, बेलैमा बुद्धि पुर्याउनु पर्ने, बरु हिँडसँगै जाउँ।
घटाल ब्रिक इट्टा उद्योग, कलुवापुर कञ्चनपुर, 98-48-47-11-72। धनगढीका लागि सम्पर्क घटाल ब्रिक उद्योग, मालिका विकास बैंक नजिकै, 091-552-662।
साथै गेटा एयरपोर्ट जाने बाटोमा पनि सेल्स डिपो खुलेको सहर्ष जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 575-284।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। एकीकृत सम्पत्ति करका लागि हजारौं गुणाले जग्गाको मूल्याङ्कन बढाएर आलोचना खेपिरहेको धनगढी उपमहानगरपालिकाले साउनदेखि घरनक्सा पास दस्तुर समेत बढाएको छ। बजारमा रहेका ठेलाको दैनिक कर दोब्बर पारे लगत्तै घरनक्सा कर पनि प्रति फिट 1 रुपियाँ बढाइएको हो। सम्पत्ति कर घटाउन जनताले दिएको दबावको कुनै वास्ता नगरेको उपमहानगरपालिकाले गत वर्षको नगर परिषदले पारित गरेको निर्णय भन्दै साउनदेखि घरनक्सा पास दस्तुर बढाएको हो। उपमहानगरपालिकाले गत वर्ष प्रति वर्गफिट 7 रुपियाँका दरले लिइरहेको दस्तुरमा 1 रुपियाँ वृद्धि गरेको छ भने सेवा सुविधा बढाउन कुनै चासो नदिएको उपमहानगरपालिकाले सबै कुरामा कर मात्रै बढाउने निर्णय कार्यान्वयन गरेपछि जनताले यसको विरोध समेत गरेका छन्। सुनौ यस सम्बन्धी यो रिपोर्ट।
एकीकृत सम्पत्ति कर हजारौं गुणाले बढाएको धनगढी उपमहानगरपालिकाले ठेलाहरूबाट पनि दैनिक उठाइरहेको रकममा दोब्बरले वृद्धि गरेको भन्दै आलोचना जारी रहेका बेला घर नक्सा पास दस्तुर समेत बढाइएको हो। गत वर्षको नगर परिषदले पारित गरेको भन्दै धनगढी उपमहानगरपालिकाले यही साउनदेखि आवासीय भवन र व्यापारिक भवनको घर नक्सा पास दस्तुरमा प्रति वर्गफिट 1 रुपियाँका दरले वृद्धि गरेको छ। बढेको कर तिर्नुभएका धनगढी उपमहानगरपालिका 2 का हरिबहादुर ओली: प्रति वर्ग फिट 7 रुपियाँका दरले लिइँदै आएको घरनक्सा दस्तुरमा साउनबाट 1 रुपियाँ बढी लिन थालिएपछि ओलीले आफ्नो घरनक्सा पासका लागि 1,740 रुपियाँ बढी तिर्नु परेको छ। ओली जस्तै धनगढी उपमहानगरपालिका 4 का दिल्लीराज रोसेरा पनि घरनक्सा पासका लागि बढाइएको दस्तुर तिर्न बाध्य हुनुभयो। दुईतले घर निर्माणका लागि नक्सा पास गर्न प्रति वर्ग फिट 8 का दरले दस्तुर तिर्नुभएका रोसेराले निम्न आय भएकाहरूलाई उपमहानगरपालिकाले लादेको कर तिर्नै समस्या रहेको बताउनु भयो।
सामान्य आय भएका वर्गहरूको लागि
न्यायसङ्गत होइन, के गर्ने बाध्यकै हो। अलिअलि आय भएकोलाई त तिर्न सहजै हो, जोसँग आय हुँदैन नि धेरै समस्या हुन्छ यही रकम तिर्न पनि। अब न्यायचित ढङ्गले अब करहरूको लागू गरियोस्, मैले थाहा नपाएको जस्तो 8-7% के भन्ने थाहा पाएन, त्यस्तो सूचना भइदिएको भए अलि जनताहरू थाहा पाए।
तर धनगढी उपमहानगरपालिकाले भने गत वर्षको नगर परिषदले गरेका निर्णय यस वर्षदेखि कार्यान्वयन मात्रै गरेको जनाएको छ। उपमहानगरपालिकाले नगर परिषदमा सार्वजनिक गरेको बुलेटिनमा घर नक्सा पास दस्तुर बढेको अङ्क लेखे पनि कति बढ्यो भन्ने कुरा नखुलाएकोले नगरवासीले बढेको करका बारेमा जानकारी पाउन सकेका छैनन्। अघिल्लो नगर परिषदमा गरिएको दस्तुर बढाउने निर्णयमा सर्वदलीय संयन्त्रमा बसेका दलका नेताहरूको पनि हस्ताक्षर छ। घर नक्सा करमा हेरफेर गर्न नमिल्ने बताउँदै नवनिर्वाचित मेयर निर्फबहादुर ओड भने एकीकृत सम्पत्ति कर 15% घटाउने कुरामा छलफल चलिरहेको दावी गर्नुहुन्छ।
स्पष्ट रूपमा के हो भने सम्पत्ति कर बढेको छ, 15% सम्पत्ति कर म घटाउँदैछु। समयमा बुझाउने करदाताहरूलाई 10% अलरेडी छुट छ र 15% मैले पुरानो बढेको सम्पत्तिलाई 15% घटाएर लगेर जाने कुरा भएको छ। अन्य कुराहरू अहिलेसम्म जो बढेका छन् मेरो परिषदमा कुनै पनि 1 रुपियाँ 1 पैसा बढ्दैन र अर्का अगाडिको परिषद बढेको परिषदको म अहिले घटाउन सक्दैन।
नयाँ जनप्रतिनिधिहरूले चुनावका बेला कर घटाउने र त्यसलाई व्यवस्थित गर्ने प्रतिबद्धता गर्दै घोषणा पत्र पनि बाँडेका छन्। तर अहिले आएर अघिल्लो परिषदको निर्णय भन्दै बढाएको कर थोपार्नु कतिको जायज हो त? दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
नेपाल सरकारबाट सीमित बैंकिङ कारोबारको इजाजत पाएको धनगढीको नवजीवन सहकारीले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ। कैलाली र बर्दिया जिल्लामा रहेका आफ्ना 5 शाखा मार्फत सोमबारदेखि मोबाइल बैंकिङ सेवा सुरु गरिएको हो। 5,300 ग्राहकलाई आधुनिक प्रविधि मार्फत छिटो छरितो र प्रभावकारी सेवा दिने उद्देश्यले मोबाइल बैंकिङ सेवा सुरु गरिएको नवजीवन सहकारीले जनाएको छ। मोबाइल बैंकिङ सेवाको धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओडले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। नवजीवन एम बैंक एप्स डाउनलोड गरेर ग्राहकले मोबाइल बैंकिङ सेवा लिन सक्ने सो सहकारीले जनाएको छ। नवजीवनले यसपछि कार्ड रहित एटीएम सेवा पनि सुरु गर्ने जनाएको छ। लक्ष्मी बैंकसँगको सहकार्यमा नवजीवनमा खाता भएका ग्राहकहरूले नेपालको जुनसुकै ठाउँबाट पनि एटीएम बिना एसएमएस पठाएर रकम झिक्न पाउने नवजीवन सहकारीका महाप्रबन्धक मोहन राज भट्टले बताउनुभयो।
हामी लक्ष्मी ब्याङ्कसित हामी अब एग्रिमेन्ट गर्दैछौँ एउटा। अब तपाईँले मोबाइलमा एउटा तपाईँले रिक्वेस्ट पठाएपछि तपाईँका एउटा पिन आउँछ, तपाईँले एटिएम कार्ड जस्तै एउटा जुन पिन हुन्छ त्यो पिन आउँछ। तपाईँले लक्ष्मी ब्याङ्कको एटिएम मेसिनमा जानुभयो भने त्यहाँ एउटा अदर भन्ने चाहिँ त्यो पेमेन्ट सिस्टम एउटा त्यो अप्सन आउँछ, त्यो त्यहाँ थित्नुभयो र तपाईँको चाहिँ मोबाइलमा आएको चाहिँ पिन नम्बर त्यहाँ हाल्नुभयो भने पैसा झिक्न पाउनुहुन्छ। त्यो एकचोटिमा 15,000 रुपियाँसम्म तपाईँले हामीले त्यो व्यवस्था गर्दैछौँ, त्यो अब 1 महिनापछि भइहाल्छ होला।
सहकारीका अध्यक्ष रतन कठायतको अध्यक्षतामा भएको कार्यक्रममा निकट भविष्यमा लघुवित्त कार्यक्रम तथा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी पनि दिइएको थियो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
प्रकृति यही प्रकृति नै हाम्रो आमा हो। यही प्रकृतिमा प्राकृतिक रूपले फैलिएको आयुर्वेदिक जडीबुटीहरू र प्राकृतिक रूपमै उत्पादन भएका पदार्थहरूलाई सत्यताको स्पर्श दिँदै पतञ्जलि आयुर्वेदले ल्याएको छ गुणस्तरीय दैनिक उपभोग्य सामानहरू, र त्यो पनि उचित मूल्यमा अब नजिकको पसलहरूमा सहज सजिलै उपलब्ध छ।
धनगढीका लागि आधिकारिक विक्रेता सुशील मार्केटिंग रातपुल धनगढी 091-5-20-222 र 98-10-82-136
पतञ्जलि आयुर्वेद प्रकृतिको आशीर्वाद।
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ। मिटर ब्याज धन्दामा लागेर बैंकिङ कसुरमा मुद्दा खेपिरहेका धनगढीका दुई महिला धरोटी बुझाउन नसकेर कारागार चलान भएका छन्। धनगढी उपमहानगरपालिका 8 बुद्धचोकका कविता चौधरी र मन्जु बमलाई धरोटी बुझाउन नसकेपछि उच्च अदालत नेपालगञ्जको वाणिज्य इजलासले कारागार चलान गरेको हो। कविता चौधरीबाट 7,00,000 र मन्जु बमबाट 3,50,000 धरोटी माग भएको र उनीहरूले बुझाउन नसकेपछि कारागार चलान गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। दुवैजनालाई बाँकेको नेपालगञ्ज कारागार चलान गरिएको छ। कविता चौधरीले रेखा अधिकारीले दिएको बैंक अफ काठमाडौँको 14,00,000 चेक बााउन्स भएपछि उनी पक्राउ परेकी थिइन्। मन्जु बम पनि कल्पना जोशीको उजुरीका आधारमा पक्राउ परेकी हुन्। बमले वैशाख 25 गते दिएको एनआइसी एसिया बैंकको 6,29,000 चेक नसाटिएपछि कल्पनाले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेकी हुन्। प्रहरीले मिटर ब्याजकै आरोपमा पक्राउ परेकी अर्की महिला नीलम पनेरुको भने बहस जारी रहेको जनाएको छ। पनेरु विरुद्ध धनगढीका 6 जनाले चेक बाउन्स गराएर प्रहरीमा उजुरी दिएका थिए। यसै वर्षको माघ 7 गतेभित्र प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगको टोली सुझाव संकलनका लागि धनगढी पुगेको छ। आयोगका सहसचिव नारायण रेग्मी नेतृत्वको टोलीले आज कैलालीका दलहरूसँग प्रदेशसभा सदस्य र संघीय सभा सदस्यका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव संकलन गरेको छ। कैलालीका दलहरूले कैलालीमा कम्तीमा पनि संघीय सभाका लागि 5 वटा निर्वाचन क्षेत्र हुनुपर्ने सुझाव दिएका छन्। संविधान अनुसार संघीय सभाको एक निर्वाचन क्षेत्रमा प्रदेशसभाका लागि 2 निर्वाचन क्षेत्र हुनेछन्। सुनौ सहकर्मी शिवराज भट्टको रिपोर्ट।
साउन 11 गतेदेखि 21 दिनभित्र प्रदेशसभा र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र निर्धारण गरेर प्रतिवेदन बुझाउने सरकारको निर्देशन सहित निर्वाचन क्षेत्र निर्धारण आयोग देशैभरि सुझाव संकलनका लागि दौडिएको हो। यसै क्रममा आयोगको टोलीले सोमबार कैलालीका राजनीतिक दलहरूसँग सुझाव लिएको छ। व्यवस्थापिका संसदमा सबैभन्दा ठूलो दल नेपाली कंग्रेसका तर्फबाट प्रतिनिधि दीपक राज जोशी।
कैलालीको सन्दर्भमा पूर्व पश्चिम अलि मिल्दैन, किनभने जस पहाडी बेल्ट भइदियो भने पहाडमा पहाडी मात्र हुन्छ अनि यत्रो तराई तराई हुनुहुन्छ। यो क्षेत्र निर्धारण उत्तर दक्षिण गर्दाखेरि उपयुक्त हुन्छ। थार जनसङ्ख्या कुरा गर्दाखेरि भजनी कैलाली र यो घोडाघोडी नगरपालिकालाई एक क्षेत्र बनाएर बाँकी अनि उत्तर दक्षिणका क्षेत्रहरू मिलायो भने यो बढी उपयुक्त हुन्छ जस्तो हामीले लागेको छ।
एमालेले पनि स्थानीय तहका जस्तै गरी दलहरूको सहमति अनुसार नै निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगका पदाधिकारीहरूलाई सुझाव दिएको छ। संविधानले निर्धारण गरेको 165 जना प्रतिनिधि सभाका सदस्य बढाउन नहुने मनसाय रहेको एमालेका कैलाली जिल्ला सचिव रोहन बहादुर चन्द।
जसरी हामीले यो भन्दा अगाडि स्थानीय तहको जुन संख्या निर्धारण गरेर हामी गरेका थियौँ, यहाँको आपसी जुन राजनीतिक दलहरूको बिचमा सम्बन्धित पक्षहरूको बिचमा छलफल गरेर सर्वसम्मत रूपमा हामीले पठाएका थियौँ, त्यसरी नै यो क्षेत्र निर्धारण पनि सबै राजनीतिक सहमतिको आधारमा पठाउँदा उत्तम हुन्थ्यो भन्ने हामीले चाहिँ त्यहाँ विचार राख्यौँ। मुख्यतया यहाँ 5 वटा केन्द्रीय संसदमा र 10 वटा चाहिँ प्रदेशको सभामा हुने सम्भावना छ।
व्यवस्थापिका संसदमा तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले त कैलालीमा प्रतिनिधि सभाका लागि 5 र प्रदेश सभाका लागि 10 वटा निर्वाचन क्षेत्रको खाका नै आयोगका पदाधिकारीलाई बुझाएको छ। धनगढी उपमहानगरपालिकालाई 2 निर्वाचन क्षेत्रमा विभाजन गरेर खाका बुझाएको नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि चौधरी।
माओवादी केन्द्रको तर्फबाट हामीले विशेष गरेर चाहिँ भूगोल, यहाँको चाहिँ सघन थारू बाहुले क्षेत्र, बाहुले चाहिँ रहेको चाहिँ जनजातिहरू र क्षेत्रलाई चाहिँ विशेष प्राथमिकता दिएर 5 निर्वाचन क्षेत्र नछुटाउने हिसाबले चाहिँ निर्वाचन आयोगलाई कैलाली जिल्लाको निर्वाचन क्षेत्र निर्धारणको निमित्त हामीले सुझाव दिएका छौँ। हामीले एउटा चाहिँ होइन खाका नै तयार गरेर निर्वाचन क्षेत्र सङ्घको र प्रदेशको दुइटै हामीले चाहिँ प्रस्ताव हामीले पेश गरिदिएका छौँ।
आयोगलाई जनसङ्ख्यालाई पहिलो आधार र त्यसपछि मात्रै भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र बनाउन कार्यादेश दिइएको छ। अझ एक जिल्लामा कम्तीमा पनि एउटा प्रतिनिधि सभाको क्षेत्र नघटाउन पाउने पनि नियम बनाइएको छ भने वडाहरू पनि टुक्राउन पाइने छैन। तर जनमोर्चाले भने विकासको आधार भूगोल भएकाले जनसङ्ख्या भन्दा पनि भूगोललाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला अध्यक्ष लक्ष्मी रामाचार्य।
जनसङ्ख्यालाई पहिलो आधार बनाउने भनिया छ। समग्र नेपालकै सन्दर्भमा कुरा गर्दा पहाडलाई फेरि पनि अध्ययारोमा धकेल्ने, पहाडको विकासमा राज्य उदासीन देखिने र जनसङ्ख्यालाई मात्रै आधार बनाएर तराईलाई बढी आधार बनाउँदा यसले समग्र नेपालको विकासका क्रममा जहाँ बढी मान्छेहरू बस्छन् त्यहाँको मात्र विकास हुने र पहाड पहाडकै रूपमा रहने, दुर्गमको दुर्गममा रहने र दुखी जनताहरू सधैँ दुखी हुने अवधारणाका साथ यो आएको हुनाले सैद्धान्तिक रूपबाट जनसङ्ख्यालाई पहिलो आधार नबनाएर भूगोललाई पहिलो आधार बनाउनुपर्छ।
लोकतान्त्रिक फोरमले पनि थारू क्लस्टर नभत्किने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि सुझाव दिएको छ। भजनी, घोडाघोडी र कैलालीको थारू क्लस्टरको एक क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव फोरमको छ। फोरमका कैलाली जिल्ला उपाध्यक्ष गया प्रसाद कुस्मी।
जाति जनसङ्ख्यालाई आधार मानेर सेकेन्डमा चाहिने भूगोल मानेर चाहिने यो जुन सत्यतालाई छियाछिया नपारिकन प्रदेश र संघको निर्धारण गरेर त्यो चाहिने ख्याल गर्नुपर्छ भनेर हामीले सुझाव दियौँ।
प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न दलहरूमा स्थानीय तहको जस्तै बहस र झगडा भने भएन। दलहरूले सकेसम्म निर्वाचन क्षेत्र नघट्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएको बताउँदै आयोगका सहसचिव नारायण रेग्मी।
मिश्रित प्रतिक्रियाहरू आए,
कतिपयले जनसङ्ख्यालाई प्रमुख मान्नुपर्छ भन्ने भयो, कतैले भौगोलिक विशिष्टतालाई पनि छोड्नु हुँदैन, भूगोलको आधारमा निर्वाचन क्षेत्र गर्नुपर्छ भन्ने कुराहरू आए। समष्टि भनेको नै सामाजिक विविधताहरू, सांस्कृतिक कुराहरू, भाषा, आफ्नो संस्कृति पहिचान गर्ने हिसाबले उहाँहरूले यो हुने गरी सम्मेलन हुने गरी निर्धारण गर्दा उपयुक्त हुन्छ भन्ने कुराहरू मुख्य संयोजन यही हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको संयोजनमा भएको सुझाव संकलन कार्यक्रममा दलका नेताहरूले छोटो समयमा आयोगले कार्यक्रम गरेको भन्दै आलोचना समेत गरेका थिए। तर प्रमुख जिल्ला अधिकारीले भने समय छोटो भए पनि आयोगलाई तोकिएको समय सीमा भित्रै प्रतिवेदन बुझाउने बाध्यता रहेको बताउनु भएको छ।
श्रावण 11 गतेबाट 21 दिनको समय अवधि दिएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई, र आज 6-7 दिन पुरा भइसकेको छ। अब बचेको 15-16 दिन भित्रमा सबै जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व हुने गरेर निर्वाचन क्षेत्र र प्रदेश सभामा पनि प्रतिनिधित्व हुने गरेर प्रदेश सभाको पनि निर्वाचन क्षेत्र एकिन गरिसक्नु पर्ने आयोगलाई पनि बाध्यता छ। यद्यपि यहाँले उठाउनु भएको जस्तै समय चाहिँ अत्यन्त छोटो हो।
दिनेश एफएमका लागि शिवराज भट्ट, धनगढी।
बाँकी खबर, कैलालीको मोहन्याल गाउँपालिका साथमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ। वडा नम्बर 7 करिब 26 वर्षीय भविन राजीको सोइठाउँका वीरेन्द्र राजीको कुटाईबाट मृत्यु भएको हो। 14 गते राति कुटपिटबाट घाइते भएकी राजीको 15 गते गाउँमै मादी खोला किनारमा सब फेला परेको छ। सोमबार उनको टिकापुर अस्पतालमा पोस्टमार्टम भएको छ। लेनदेनमा विवाद हुँदा भविनलाई वीरेन्द्रले ढुङ्गाले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा वीरेन्द्रलाई प्रहरीले हिरासतमा राखेको छ। उता बझाङको जयपृथ्वी नगरपालिका 3 पढेका सुरेन्द्र खड्काको मोटरसाइकलमा गइरहेका बेला ढुङ्गा लागेर मृत्यु भएको छ। मृतक खड्का जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काका छोरा हुन्। जिल्लाको दुर्गाथली गाउँपालिका चौधारीबाट चैनपुर आइरहेका बेला जयपृथ्वी राजमार्गको कचाली खोला नजिकै सडकमाथिबाट खसेको ढुङ्गा खड्काको टाउकोमा लागेको थियो। लैङ्गिक विभेदमा आधारित हिंसाको अवस्था विश्लेषण विषयक जिल्ला स्तरीय सरकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ। ओरक नेपाल र प्लान इन्टरनेसनलको सहयोगमा महिला तथा बालबालिका कार्यालयको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा महिला हिंसा, लैङ्गिक हिंसा, घरेलु हिंसा लगायतका हिंसा अन्त्य गर्नका लागि बनेका कार्ययोजना कार्यान्वयनमा मात्रै आए लैङ्गिक हिंसा न्यूनीकरण हुने सहभागीहरूले बताएका थिए। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले सानो घटनाले पनि ठूलो हिंसाको रूप लिन सक्ने भएकाले हिंसाको वर्गीकरण हुने हुनुपर्ने बताउनुभयो। महिला तथा बालबालिका कार्यालय कैलालीकी निमित्त प्रमुख महिला विकास अधिकृत पूजा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उरेक नेपालकी कार्यक्रम संयोजक विनु राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कञ्चनपुरको पुनर्वास तदर्थ समिति गठन भएको छ। कलाकार मानबहादुर गुरुङको अध्यक्षतामा भएको कलाकारहरूको भेलाले गायिका हेमन्ता शर्माको अध्यक्षतामा 13 सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा मानबहादुर ओढ, सचिवमा पुष्पराज जोशी, कोषाध्यक्षमा सुकमाया मुक्ताङ, सहसचिवमा हरिकला खनिया रहनु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रदेश संयोजक सुरत राव डोटेली कान्छाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कैलालीका अध्यक्ष दलबहादुर बोगटी रहनु भएको थियो। अब जाँदा जाँदै यस प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। सेती अञ्चल अस्पतालको खस्किदो सेवा र अस्तव्यस्त व्यवस्थापनप्रति अस्पताल विकास समिति मौन। व्यवस्थापन समितिका अध्यक्ष कसैलाई जानकारी नगराई धर्मकर्मका लागि भारततिर। सम्पत्ति कर बढाएको भन्दै आलोचना खेपिरहेको धनगढी उपमहानगरपालिकाद्वारा साउनदेखि घर नक्सा पास दस्तुर समेत बढाएको खुलासा। बढाइएको दस्तुरमा तत्काल कुनै हेरफेर नहुने नगर प्रमुखको दावी। प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्रका बारेमा सुझाव सङ्कलन गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको टोली धनगढीमा। कैलालीका दलहरूद्वारा 5 निर्वाचन क्षेत्रका लागि प्रस्ताव। र टिकट विवाद झैँ कङ्ग्रेस असममा जिल्ला समन्वय समिति गठन गर्न पनि चरम विवाद। समन्वय समितिका लागि 22 नाम पार्टी केन्द्रमा सिफारिस।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
साँझ 6:30 बजेको आजको खबर सकियो। राति 10 अर्को बुलेटिन प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो बुलेटिनबाट दीपक जोशी आज्ञामा छ। नमस्ते।